यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। देशभर आज 11,352 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमणबाट 4 जनाको मृत्यु। कोरोना संक्रमणको लक्षण देखिएकाको निशुल्क पीसीआर परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय। कोरोना भाइरस विरूद्धको खोप अवैध रूपमा बेचबिखन गरेको पाइएमा कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी र ओमिक्रोन भाइरसलाई हल्का रूपमा नलिन विश्वका नेताहरूलाई विश्व स्वास्थ्य संगठनको आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आज देशभर 11,352 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 18,087 नमूनाको पीसीआर परीक्षण गर्दा 9,502 र 5,331 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 1,850 जनामा संक्रमण पुष्टि भएको हो। आज काठमाडौँमा 4,666, ललितपुरमा 1,019 र भक्तपुरमा 578 गरी काठमाडौँ उपत्यकामा मात्रै 6,343 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज 613 जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमित थप 4 जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको पीसीआर परीक्षणका लागि शुल्क घटाएको छ। संक्रमणको लक्षण देखिएकालाई सरकारी अस्पतालहरूमा निशुल्क र लक्षण नदेखिएका तथा अन्य प्रयोजनको लागि परीक्षण गर्न 800 रूपियाँ र निजी प्रयोगशालाहरूमा 1,500 परीक्षण शुल्क तोकिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारका लागि आवश्यक सबै औषधि र उपकरण पर्याप्त रहेको जनाएको छ। मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोरोना भाइरस विरूद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताउनुभयो।
अहिले नेपालमा आवश्यक पर्ने सबै औषधि उपकरणहरू पर्याप्त रहेको व्यवहार अनुरोध गर्दछु। हाल नेपालमा सिटामोल लगायतका औषधिहरूको कुनै पनि अभाव छैन। त्यसै गरी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत पथलया स्टोरमा 10 लाख प्यारासिटामोल भण्डारणमा रहेको तथा सरकारी फार्मेसीहरूमा 1 करोड़ भन्दा बढी मात्रामा सिटामोल रहेको छ। प्यारासिटामोल लगायतका अत्यावश्यक औषधिहरूको विवरण तत्काल अध्यावधि गरिराख्न सम्पूर्ण सरकारी अस्पतालहरू र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्था स्थापन केन्द्रहरूलाई समेत निर्देशन गरिसकिएको छ। यसै अनुसार फेरि अनुरोध गर्न चाहन्छु।
मन्त्रालयले कुनै सरकारी अस्पतालमा सिटामोलको कमी भएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने जनाएको छ। स्वास्थ्य सेवा विभागले पनि सिटामोल लगायत अन्य अत्यावश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढ़ाइसकेको र ठूला अस्पताल एवं प्रादेशिक अस्पतालहरूलाई पनि अत्यावश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गरेको मन्त्रालयले जनाएको छ। सरकारले कोरोना भाइरस विरूद्धको खोप अवैध रूपमा बेचबिखन गरेको पाइएमा कार्यवाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आज एक सूचना जारी गर्नुहुँदै कोरोना भाइरस विरूद्धको खोप सरकारले निशुल्क लगाइरहेकाले अवैध रूपमा बेचबिखन गरेको पाइएमा कार्यवाही गर्ने जनाउनु भएको हो। अवैध रूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने सूचनामा जनाइएको छ। जारी सूचनामा कोरोना विरूद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको छ। सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ। कोरोना संक्रमण बढ़दै गएपछि सर्वोच्च अदालतले आजदेखि अत्यन्त जरूरी प्रकृतिका मुद्दाहरूको मात्रै सुनवाई गर्न थालेको छ। सर्वोच्च अदालतका कर्मचारीहरू समेत संक्रमित हुन थालेपछि सर्वोच्चले आजदेखि बन्दी प्रत्यक्षीकरण तथा कोविड 19 महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका रिट निवेदन सहित छ प्रकारका सेवा मात्रै दिन थालेको हो। हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि आजदेखि माघ 18 गतेसम्म आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो। सर्वोच्चले बन्दी प्रत्यक्षीकरण तथा कोविड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनमा मात्रै सुनवाई थालेको छ। यस अवधिमा सर्वोच्चले मुद्दा फिर्ता, तामेली एवं मिलापत्र सम्बन्धी निवेदन, फौजदारी मुद्दा अन्तर्गत थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदन एवं थुनुवाको मुद्दामा सुनवाई गर्नेछ। यस्तै हेर्दा हेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको र अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनमा पनि सुनवाई गर्ने सर्वोच्च प्रशासनले जनाएको छ। सर्वोच्चले आजका लागि 8 इजलासमा अत्यन्त जरूरी प्रकृतिका 48 मुद्दाको मात्र पेशी तोकेको छ, जस अन्तर्गत हेर्दा हेर्दैमा रहेका 29, बन्दी प्रत्यक्षीकरणका 5, थुनुवा रहेको मुद्दा 1, मिलापत्रका 7, निवेदन फिर्ता सम्बन्धी 2 र पुनरावेदन निवेदन फिर्ता सम्बन्धी 4 मुद्दा रहेका छन्। स्वास्थ्य मापदण्ड अपनाउँदै मुद्दा निवेदन दर्ता गर्ने, पेशी र अन्य तारीख दिने नियमित काम नरोकिने पनि अदालतले जनाएको छ। सर्वोच्च अदालतले उच्च तथा जिल्ला अदालत र अरू न्यायाधिकरणहरूको हकमा स्थानीय परिस्थिति आकलन गरी आवश्यक निर्णय लिन सक्ने जनाएको छ। कोरोना संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ। पशुपति क्षेत्रका पशुपतिनाथ, गुहेश्वरी, चन्द्रविनायक लगायत मन्दिरमा बढ़ी भीड़भाड़ हुन थालेपछि नित्य र नैमित्तिक पूजा मात्रै गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवड़ाले जानकारी दिनुभयो। पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ। यसैगरी गोर्खाको मनकामना मन्दिरमा पर्सि शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइएको छ। देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ़दै गएपछि संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश मोहन प्रसाद शर्माको 88 वर्षको उमेरमा आज निधन भएको छ। मृगौलाको समस्याबाट पीड़ित पूर्व प्रधान न्यायाधीश शर्माको कमल पोखरी स्थित निवासमा निधन भएको हो। सरकारी सेवामा 2015 सालमा प्रवेश गर्नुभएका शर्मा अदालतको न्यायाधीश भएर काम गर्दै 2054 2056 मंगिरसम्म नेपालको प्रधान न्यायाधीश भएर कार्यभार सम्हाल्नु भएको थियो। शिक्षक अस्पतालको पूर्व सम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। अस्पताल निर्माणका लागि समितिले विभिन्न स्थानको पूर्व सम्भाव्यता अध्ययन गरेर शिक्षक अस्पताल निर्माणका लागि भरतपुर महानगरपालिका 15 भगवानपुरमा रहेको 21 विघा जग्गा उपयुक्त हुने निष्कर्ष निकालेको हो। प्रतिवेदन बुझ्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्री परिषदमा लैजाने बताउनुभयो। संघीय शिक्षक अस्पतालका लागि 300 शैया क्षमताको अस्पताल निर्माण र सबै क्षेत्रका लाभग्राहीलाई सुविधा लिन सहज होस् भन्ने उद्देश्यले भगवानपुरलाई सिफारिस गरिएको समितिका संयोजक डाक्टर विमल शर्मा चालिसेले जानकारी दिनुभयो। रोजगारीका लागि इजरायल जान छनौट भएका 900 नेपाली कामदार आज राति इजरायल जाने भएका छन्। कियर गिभरका लागि छनौट गरिएका 1000 भन्दा बढ़ी कामदार आगामी दिनमा इजरायल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्ग बीच आज दिउँसो भएको वार्तापछि थप क्षेत्रमा पनि कामदार पठाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। निर्वाचन आयोगले यही माघ 12 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी 21 बुँदे मापदण्ड स्वीकृत गरेको छ। आयोगको बैठकले स्वास्थ्य सतर्कताका लागि मापदण्ड स्वीकृत गरिएको आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो। मतदान स्थलमा स्वास्थ्यकर्मी र आवश्यक औषधिसहित हेल्थ डेस्क स्थापना गर्ने, संक्रमित मतदाताका लागि लाइनमा नबसी छुट्टै मतदान गर्ने, भीड़ नगरी सामाजिक दूरी कायम गर्ने लगायतका व्यवस्था मापदण्डमा गरिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो। तराई मधेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। केही दिनदेखि घाम नलागेका कारण चिसो बढ्दा गरी खाने वर्ग मारमा परेका छन्। बाराबाट संवाददाता रंजन यादवको रिपोर्ट।
तराईमा शीतलहरसँगै बढ़ेको चिसोले बाराको जनजीवन प्रभावित बनेको छ। बिहानदेखि नै घाम नलाग्ने र पश्चिमबाट चिसो हावा चल्ने गरेका कारण सार्वजनिक स्थलहरूमा मान्छेको उपस्थिति पातलिँदै गएको छ, जसको प्रत्यक्ष मारमा दैनिक आय अर्जन गरी गुजारा गर्ने सर्वसाधारणहरू परेका छन्।
यो ठेला चलाउनुमा हाम्रो गाह्रो लागिरहेछ, चिसो लागिरहेछ, यति जाडो छ, यो हाम्रो घरमा पनि कपडा पनि छैन, यो कपडा पनि हामी सरकारले बाँटिरहेको छैन, वाडाले बाँचिरहेको छैन, दाउराले खसालिरहेको छैन, हाम्रो यति दिक्कत छ हामीहरूको, कसलाई भन्ने या केलाई नभन्ने।
यता जाडो प्रभावितहरूको लागि जिल्ला प्रशासन कार्यालय बाराले दाउरा र न्यानो कपडा वितरण गरिरहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले जानकारी दिनुभयो। मौसममा आएको परिवर्तनको कारण सिम्रा विमानस्थलमा कुनै किसिमको हवाई उडान हुन सकेको छैन। सिम्रा विमानस्थलको कार्यालयले अहिले केही दिन मौसम सफा नभई शीतलहर नै लागिरहने जनाएको छ। सिम्रा विमानस्थल कार्यालयका जल तथा मौसम विभाग प्रमुख केशवराज खरेल।
तराई भेलमा 16 तारिखदेखि शुरू भएको हो होइन, यो चाहिँ अब केही समयसम्म चल्छ भनौँ न, अब भनौँ माघको 15 चाहिँ यस्तै हुन सक्छ कि भन्ने।
जनताको सबभन्दा नजिकको सरकार स्थानीय तहको सरकारलाई लिने गरिन्छ, तर बाराको 16 स्थानीय तहहरूमध्ये कुनै पनि स्थानीय तहले जाडो प्रभावितहरूको राहतको लागि कुनै ठोस योजना ल्याएको देखिँदैन। यसको लागि सरकारले समयमै ध्यान पुर्याउनु पर्ने आवश्यक देखिन्छ।
रंजन यादव, रेडियो नेपाल, बारा।
झापाको कचनकवल 4 केचना बजारमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने 3 गम्भीर घाइते भएका छन्। यति बेला सिन्धुलीका जुनार कृषकहरू सुन्तला जातको फलफूलमा लाग्ने सिट्रस ग्रिनिङ रोगका कारण जुनारको बोट सखापे होला कि भन्ने चिन्तामा छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिकाका अधिकांश कृषकहरूको जुनारको बगैँचामा बोट मर्ने समस्या देखिएपछि उनीहरू चिन्तित बनेका हुन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
गोलन्जर गाउँपालिका सिन्धुलीकी मन्दिरा थापा जुनारको बगैँचामा बोट मर्ने समस्या रोगको प्रकोप बढेपछि दैनिकी गुजारा गर्ने मुस्किल हुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ।
पोहोर अब हामीले आया 4 लाख रुपियाँ लिएका थियौँ भने अहिले हामीले 20,000 बेचेर अब हाम्रो खाइ जीविका टार्ने हो कि, अब हामी जनता चाहिँ साह्रै दुःख र पीड़ितमा परेका छौँ।
सिन्धुलीको गोलन्जर गाउँपालिका जुनारको पकेट क्षेत्र भएकोले त्यस क्षेत्रका कृषकको मुख्य आमदानीको स्रोत नै जुनार हो। मन्दिरालाई जस्तै चिन्ता छ जुनार कृषक मोहन भुजेललाई पनि।
अहिले सबै मर टुप्पाबाट यसरी मर्दै आउने, यसको समस्या चाहिँ साह्रै गाह्रो हुनाले, समस्या परे हुनाले अब सरकार पक्षले चाहिँ अब के गरी गरिदिने हो।
रामबहादुर बडालले भने वर्षौं लगाएर जुनारको बिरुवा हुर्काएर भविष्यमा राम्रो आमदानी गर्ने सोच्नु भएको थियो, तर जुनारको बोट मर्न थालेपछि भोलिका लागि बाँच्ने आधार नै नरहने हो कि भन्ने चिन्ता छ उहाँलाई।
समय चाहिँ यो बिरुवालाई चाहिँ लागेको छ, त्यति दुःख, त्यति मिहिनेत, त्यति परिश्रम, अब यो रोग आइदिएर चाहिँ यस्तो नष्ट हुँदाखेरि त अब हामीलाई चाहिँ अब अब बाँच्नेको त कुनै आधारै नहोला जस्तो छ।
जुनार कृषकहरूले गुनासो गरिरहँदा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले भने सिट्रस ग्रिनिङ रोग लागिसकेपछि यसको उपचार नै नभएकोले रोग लागेका जुनारको बगैंचा नै नष्ट गरेर स्वस्थ बिरुवा रोप्न कृषकलाई सुझाव दिनुहुन्छ।
यसको चाहिँ लागिसकेपछि उपचार छैन र यसलाई नाश गर्नु नै बुद्धिमानी हुन्छ अन्त सर्न नदिनको लागि। र यो सार्ने चाहिँ एउटा सिट्रस सिला भन्ने किरा हुन्छ र यो किरा व्यवस्थापनको लागि यो किराको अनुगमन गर्ने नियन्त्रण गर्ने कुराहरू छँदैछन् र अब यसलाई आन्तरिक नियन्त्रण प्रणालीका कुराहरू रोगमुक्त बिरुवाहरू रोपणका कुराहरूमा चाहिँ एकदमै ध्यान दिनुपर्ने जरुरी।
जुनारलाई आर्थिक विकासको आधार मानिएको सिन्धुली जिल्ला नेपालको सबैभन्दा बढी जुनार उत्पादन गर्ने जिल्ला हो। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ओमिक्रोन भाइरस तीव्र रूपमा फैलिरहेकाले भाइरसबाट उत्पन्न हुने खतरा कम नभएकाले सचेत रहन आग्रह गरेको छ। डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेससले जेनेभास्थित डब्ल्यूएचओको मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी ओमिक्रोन भाइरस तीव्र रूपमा फैलिरहेको र यसलाई हल्का रूपमा नलिन भाइरसबाट उत्पन्न हुने खतरा कम भएको नठान्न आग्रह गर्दै विश्व समुदायलाई सचेत रहन आग्रह गर्नुभएको हो। युरोपेली देशहरूमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको डब्ल्यूएचओले जनाएको छ। युरोपेली देश फ्रान्समा मात्रै दैनिक 4 लाख भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमितहरू फेला परिरहेको उल्लेख गर्दै उहाँले नेताहरूलाई कुनै गल्ती नगर्न र ओमिक्रोन संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्या र मृत्युदर बढ्दै जाने र यसले स्वास्थ्य सेवामा थप चुनौती थप्ने चेतावनी दिनुभएको छ। इण्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानून संसदबाट पारित भएको छ। जकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानून संसदबाट हिजो पारित भएको हो। यसलाई राष्ट्रपति जोको विडोडोको कार्यालयको महत्वपूर्ण उपलब्धिको रूपमा दावी गरिएको समाचारमा जनाइएको छ। इण्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनौती र मुख्य चुनावी एजेण्डाका रूपमा रहेको थियो। अब आर्थिक समाचार।
नेपाली मुद्रा बजारमा लगानी योग्य रकम तरलताको अवस्था सहज हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय बजारमा तरलताको सहजताका लागि नेपाल राष्ट्र बैंकले 31 खर्ब रूपियाँ बराबरको स्थायी तरलता बजारमा उपलब्ध गराएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो समय अगाडि सारेका केही नीतिगत प्रयासहरूका बावजुद पछिल्लो समय तरलता केही सहज हुँदै गएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले बताउनुभयो।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको 6 महिनासम्म करिब 31 खर्ब बजारमा तरलता उपलब्ध गराएको छ र यो स्थायी तरलता सुविधा उपकरणको माध्यमबाट उपलब्ध गराएको छ भने यस बाहेक करिब 3 खर्ब जति रिपो आउटराइट पर्चेज लगायतका उपकरणको माध्यमबाट समेत बजारमा तरलता उपलब्ध गराएको छ। पछिल्लो समय हेर्ने हो भने करिब 60 अर्ब बराबरको पुनर्कर्जा सुविधा बैंकहरूलाई नेपाल राष्ट्र बैंकले उपलब्ध गराइसकेको छ। यसले समेत तरलतामा केही सहजता ल्याउने हाम्रो अपेक्षा हो। यो बाहेक नेपाल सरकारले स्थानीय तहको वाणिज्य बैंकमा रहेको मौद्रातको 80% बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने भन्ने व्यवस्था गरिसकेकोले त्यसले पनि तरलतालाई केही सहज बनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 7 वर्ष यताकै उच्च स्तरमा पुगेको छ। मध्यपूर्वको तेल भण्डारण केन्द्रमा आक्रमण हुँदा आपूर्तिमा असर पर्न सक्ने भन्दै व्यापारीहरू चिन्तित भएपछि तेलको मूल्य वृद्धि भएको हो। संयुक्त अरब इमिरेट्समा यमन हुथी विद्रोहीले ड्रोन आक्रमण गरी 3 वटा इन्धन ट्याङ्कर विस्फोट गराएको थियो। सोमबार अबुधाबी विमानस्थल नजिकै भएको आक्रमणमा 3 जनाको निधन भएको थियो। यो मूल्य अक्टोबर 2014 पछिको सबैभन्दा धेरै हो। तेलको मूल्यका लागि अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रूड बुधबार 1.09% वृद्धि भएर प्रति ब्यारेल 88.46 डलर पुगेको छ। मंगलबार करिब 1% बढेर प्रति ब्यारेल 87.22 डलर पुगेको थियो। बुधबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक 29 अङ्क तल झरेको छ। बुधबार 38.35 अङ्कले घटेर नेप्से परिसूचक 2,898.31 अङ्कमा झरेको हो। मंगलबारको तुलनामा बुधबार शेयर कारोबार रकम पनि उल्लेख्य मात्रामा घटेको छ। बुधबार दिनभर 1,18,37,215 कित्ता शेयरहरू 6,02,13,11,881 रूपियाँमा किनबेच भएका छन्। बजारमा सोमबार 9.5 अर्ब माथि र मंगलबार 8 अर्ब रूपियाँ माथिको रकम बराबरको शेयरको कारोबार भएको थियो। नेपालमा तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल दूरसंचार प्राधिकरणका अनुसार हाल 2 करोड 77 4,06,000 तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन्। यसमध्ये 1,98,53,000 मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताहरू रहेका छन्। प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालनबाट 15,393 स्थानमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार गिरिसा उपाध्यायबाट।
नेपाल एपीएफ क्लबले पीएम कप T20 क्रिकेट प्रतियोगिताको उपाधि हातबाट सफल भएको छ। बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई 21 रनले हराउँदै एपीएफ च्याम्पियन बन्न सफल भएको हो। टियो क्रिकेट मैदानमा एपीएफले दिएको 158 रनको लक्ष्य पछ्याएको पुलिसले 20 ओभरमा 7 विकेट गुमाएर 136 रनमा सीमित हुनु पर्यो। पुलिसका लागि दिपेन्द्र सिंह एरीले 65 रनको अर्धशतकीय इनिङ गरे। उत्कृष्ट खेल प्रदर्शन गरे पनि टोली जीतबाट वञ्चित हुन पुग्यो। एरीले 54 बलमा 3 चौका र 2 छक्का प्रहार गरी खेलमा योगदान गरे। यस्तै दिलीप नाथले 23 रन जोड्दा आरिफ शेखले 12 रन बनाए। अनिल शाह 10 रनमा र अमित श्रेष्ठ 3 रनमै आउट भए। राशिद खानले 4 रन जोडे भने पवन सराफ 0 रनमा आउट हुन पुगे। त्यस्तै खेलमा गुलशन झा 5 रनमा अभिजित रहँदा योगेन्द्र सिंह कार्की 1 रनमा सीमित हुन पुगे। एपीएफका किशोर महतोले 3 विकेट लिए भने अविनाश बोहरा, दीपक बोहरा र अमर रौटेलले 1-1 विकेट लिए। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफले 19 ओभरमा 5 बलमा अल आउट हुँदै 157 रन बनाउन सफल भएको थियो। एपीएफका लागि अमर रौटाले सर्वाधिक 29 रन जोडे। उनले 13 बलमा 3 छक्का र 2 चौका प्रहार गरेका थिए। उपाधिसँगै एपीएफले पुरस्कार स्वरूप नगद 5,00,000 प्राप्त गरेको छ भने उपविजेता बनेको पुलिसले 3,00,000 र सेमी फाइनलमा पुगेका आर्मी र बागमती ब्रदर्सले 50,000 प्राप्त गरेका छन्। नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण मंगलबारबाट शुरू भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा 34 खेलाड़ी सहभागी भएको जनाएको छ। राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्ला अल मुतायरीले बन्द प्रशिक्षणमा 34 खेलाड़ी बोलाएको जनाएका छन्। तर मंगलबारबाट शुरू भएको बन्द प्रशिक्षणमा 3 खेलाड़ी सहभागी भएका छैनन्। आयुष घलान, दिनेश हेन्जन र कमल थापा प्रशिक्षणमा सहभागी भएका हैनन्। यसअघि 3 खेलाड़ी बन्द प्रशिक्षणमा सामेल हुने सूचीमा रहेको भने भए पनि आयुष र दिनेश चोटको कारण प्रशिक्षणमा सामेल नभएका हुन्। कमल भने पारिवारिकका कारण टीमबाट बाहिरिएको जनाइएको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 20.9 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.4 डिग्री सेल्सियस, न्यूनतम 5.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.4 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 4.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम 22.2 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशभर आज 11,352 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमणबाट थप 4 जनाको मृत्यु। कोरोना संक्रमणको लक्षण देखिएकाको निशुल्क पीसीआर परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय। कोरोना भाइरस विरूद्धको खोप अवैध रूपमा बेचबिखन गरेको पाइएमा कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी र ओमिक्रोन भाइरसलाई हल्का रूपमा नलिन विश्वका नेताहरूलाई विश्व स्वास्थ्य संगठन WHOको आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।